समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19 को महामारीले आम मानिसलाई हायलकायल गराइरहेको सन्दर्भमा सरकार र नागरिक सबैले आफ्नो जिम्मेवारी महसुस गरी तदनुरूप व्यवहार प्रदर्शन गर्न जरूरी देखिएको छ। नियमित दैनिकीको कुरा गर्दा आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। विश्वभरि सूचना सार्वजनिक हितका लागि भन्ने नाराका साथ मनाइँदै गरेको यो दिवस अनि समसामयिक सन्दर्भहरूलाई जोडेर आजको अन्तर्संवादमा हामी संवाद गर्नेछौ। आजका हाम्रा अतिथि वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइरहनु भएको छ। हामी उहाँलाई सम्पर्क गरेर विशेष गरी विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल र विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्था अनि सँगसँगै मुलुकमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रम र कोविड 19 को महामारी र त्यस सम्बन्धमा भए गरेका प्रयासहरूलाई विश्लेषण गर्न हामी कोशिश गर्नेछौं। आदरणीय श्रोताहरू, कार्यक्रम अन्तर्संवादमा हामी यसै गरी हरेक दिन बिहान समसामयिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञ विशेषज्ञहरूसँग प्रत्यक्ष कुराकानी गर्नेछौ। यतिखेर कोविड 19ले नेपालमा पनि एक प्रकारको रेकर्ड कायम गरेको छ। हिजोको मात्रै तथ्याङ्क हेर्दा यति धेरै मानिसहरू संक्रमित भएका छन्, हजारौं मानिसहरू संक्रमित भएका छन् र यो नयाँ भेरिएन्ट सहितको कोविड 19 विगतको वर्षभन्दा निकै नै सशक्त र खतरापूर्ण रहेको कारणले गर्दाखेरि पनि थप सजगता अप्नाउन हामी विशेष रूपमा यहाँहरूलाई अनुरोध गर्दछौ। यतिखेर वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार, स्वागत छ ध्रुवहरिजी।
धन्यवाद छ, श्रोताहरूमा अभिवादन छ।
अब आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि परेको छ, त्यसैले संवादको क्रम हामी पेशागत विषयबाटै शुरू गरौं। जसरी अन्य वर्षहरूमा यस्ता औपचारिक दिवसहरू विभिन्न सार्वजनिक कार्यक्रम गरी मनाइन्थ्यो, त्यो अलि सम्भावना कमै भए तापनि यसको महत्व, यसको उपाध्येयताका विषयमा सर्वप्रथम त्यहाँबाट कुराकानी शुरू गरौं। यो प्रेस स्वतन्त्रता दिवस जसरी मनाइँदै गरिएको छ, यसको उद्देश्य उपाध्येयताबारे अलिकति जानकारी गराइ पाउन शुरूमा।
अब यसमा चाहिँ यो के हो भने, संयुक्त राष्ट्र संघकै महासभाबाट सन् 1993 एउटा प्रस्ताव पारित गरेर हरेक वर्ष मे महिनाको तेस्रो दिन, मे 3 तारिकका दिन यो विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने संसारभरि भनेर आह्वान भयो। अब नेपाल पनि सदस्य, संयुक्त राष्ट्र संघको सदस्य, अनि त्यसपछि यो यसलाई फेरि यो चाहिने सूचनासँग सम्बन्धित, शिक्षा विज्ञानसँग सम्बन्धित मामिला हेर्ने विशिष्ट संस्था राष्ट्रसङ्घ अन्तर्गतको त्यो चाहिँ नि युनेस्को हो। युनेस्कोले पनि त्यसको चाहिँ अलिकति विस्तृत रूपमा के पक्षहरूमा भन्दाखेरि, अब सूचनाको उत्पादन, सूचनाको वितरण र सूचनाको मान्छेले ग्रहण गर्ने विषयसँग सम्बन्धित कुराहरूलाई कसरी निरन्तरता दिने र कसरी त्यो काम गर्ने प्रक्रियामा रहेका सञ्चारकर्मीहरूको सुरक्षाको लागि उचित व्यवस्था गर्ने यावत कुराहरूलाई, त्यसको सचेतना बढाउनका लागि हरेक वर्ष यो चाहिँ आयोजना गर्ने गरेको हो। अब यसपालिको चाहिँ नि नारा भनेर यो सन् 2021 को नारा भनेर इन्फर्मेसन एज ए पब्लिक गुड, अर्थात् सूचना भनेको सार्वजनिक सम्पत्ति हो भनेर भनिएको छ। अब सूचना भनेको सार्वजनिक सम्पत्ति हो भनेको सार्वजनिक सरोकारका सूचनाहरूको प्रवाह गर्दाखेरि त्यो लुकाउने, छुपाउने गर्न भएन, यो सार्वजनिक सम्पत्ति हो भन्ने कुरालाई प्रवर्धन गर्न विश्वव्यापी रूपमा युनेस्को मार्फत आह्वान भएको बेला छ। अब तपाईँले भन्नुभएको जस्तो अहिले कोरोनाको, कोविड 19 को कारणले गर्दाखेरि सार्वजनिक रूपमा कार्यक्रमहरू गर्न गाह्रो हुन्छ, तर के भने यो विषयलाई, यो प्रसङ्गलाई, यो सन्दर्भलाई समेटेर आज यो विभिन्न चाहिँ नि अब मिटिङहरू भनौँ न, यो भिडियोको मार्फत गर्ने सम्मेलनहरू, अरू किसिमको कार्यक्रम जे सम्भव हुन्छ त्यो गर्ने चाहिँ युनेस्कोले आग्रह गरेको छ।
जस्तो अब नेपालको सन्दर्भलाई हेर्दाखेरि हामी निरन्तर होइन प्रेस स्वतन्त्रताको वकालत गरिरहेका छौं, कतिपय सन्दर्भमा नीति नियमहरू चाहिँ प्रेस मैत्री भएनन्, प्रेस स्वतन्त्रता पक्षधर भएनन् भनेर हरेक पुस्ताले चाहिँ आवाज उठाइरहेको छ। हरेक वर्ष यो विषय यसै गरी नै उजागर हुँदै जान्छ। समग्रमा हेर्दाखेरि बाहिरी विश्व र नेपाल जस्तो सानो देशमा हामीले अभ्यास गरिरहेको प्रेस स्वतन्त्रता कतिको सन्तोषप्रद छ अथवा कतिका चुनौतीहरू छन्? हामी कुन धरातलमा उभिएका छौं आजको दिनमा?
अब यसमा चाहिँ पूर्ण रूपेण असन्तुष्ट हुनुपर्ने कुरो चाहिँ छैन। अब किनभनेदेखि हामीले हाम्रो सन्दर्भ अनुसार कामहरू चाहिँ नि सामान्यत एउटा खुला वातावरणमै, किनभने राजनीति परिपाटी चाहिँ अब संविधानले निर्दिष्ट गरेको, अब जे जस्तो भए पनि विवादका अरू पक्षहरू भए पनि 2073 साल असोज 3 गते जारी भएको संविधानले वाक स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, सूचनाको हक यावत कुराहरू नागरिकलाई दिएको छ। र त्यति मात्र होइन कि संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रति प्रतिबद्धता जनाइएको छ। यद्यपि पूर्ण भनिरहनु पर्ने कुरो होइन, प्रेस स्वतन्त्रता भने नै पर्याप्त हुन्थ्यो होला, तैपनि अब त्यहाँ पूर्ण थपेर त्यसलाई चाहिँ नि अझ सशक्त रूपमा प्रस्तुत गर्न खोजिएको अवस्था छ। त्यसैले संविधान अनुसारका ऐनहरू हुन्छन्, ऐन अनुसारका नियमहरू हुन्छन्, एकले अर्कोसँग बाजिन मिल्दैन। ऐन कानुनहरू बाजिने गरी बनेमा त्यो चाहिँ ऐन कानुनहरू नियमहरू निष्प्रभावी हुन्छन् र संविधान चाहिँ सर्वोपरि हुन्छ। यो मान्यता भएको हुनाले र यसमा चाहिँ नि तदनुसारको चाहिँ अभ्यासहरू विभिन्न गर्न पाएकै अवस्था हो। तर नेपालमा चाहिँ अलि त्यसको चाहिँ बेला बेलामा संकुचन हुने पनि परिस्थितिहरू आएका छन्, उतार चढाव नभए होइन। तर त्यसको चाहिँ नि अभ्यास चाहिँ सही अभ्यास गर्ने कुरामा चाहिँ यो संचारकर्मीहरूले आफै सजग हुनुपर्ने क्या। यो सरकारले गरिदिएन अथवा चाहिँ संविधान ऐन नियमका कुराहरू यो हुन् भन्दा आफू मर्यादित तौरमा रहेर जिम्मेवार ढङ्गले प्रस्तुत भयो भने धेरै कुराहरू त्यतैबाट समाधान हुँदै जान्छन्, भएका पनि छन्। त्यसैले हामी त्यति साह्रो हच्किनु पर्ने अवस्था छैन, त्यही देख्छु म अहिले त।
अब समयानुकूल यो मिडियाको परिभाषा भनौँ अथवा मिडियाको उपस्थिति प्रस्तुति पनि प्राविधिक रूपबाट पनि फरक पर्दै आएको छ भनौँ। हिजो एउटा पत्र पत्रिका घर घरमा आइपुग्थ्यो, मान्छेहरूले चाहिँ होइन एका बिहानै पत्रिका पढेर मात्रै आफ्नो दिनचर्या शुरू हुन्थ्यो। पछिल्लो समयमा विद्युतीय संचार माध्यमहरूको वर्चस्व बढ्दै गयो, इलेक्ट्रोनिक मिडियाहरू आए र अहिलेको जमानामा सोसियल मिडियाले एउटा नयाँ धार पक्र्न खोजिरहेको छ, परम्परागत मान्यताहरूलाई चुनौती दिइरहेको छ, संस्थापनहरूलाई चुनौती दिएको छ। विश्वका ठूला ठूला नाम चलेका पत्र पत्रिकाहरूको प्रकाशन बन्द भएर विस्तारै उनीहरू चाहिँ यो इलेक्ट्रोनिक मिडिया हुँदै सोसियल मिडियातिर चाहिँ बढी आकर्षित भइरहेका छन्। के अबको विश्वमा एउटा नयाँ प्रकारको चाहिँ प्रेसको वातावरण, मिडियाको वातावरण निर्माण हुँदै गएको अथवा जनताले आफ्नो अधिकार आफै खिच्दै गएको त्यस्तो किसिमको चाहिँ दृश्यहरू पनि अहिले देखिन सुरु गरेको हो पछिल्लो समयमा?
एकदम राम्रो सान्दर्भिक प्रश्न पनि हो र यो विश्वव्यापी एउटा जुन ट्रेन्ड प्रवृत्ति आइराखेको छ त्यो त्यसलाई चाहिँ हामीले ध्यानमा राख्नै पर्ने हुन्छ। एक त विश्व प्रेस स्वतन्त्रता दिवस भन्ने भयो, अर्को कुरा त्यसै पनि हाम्रो देशमा चाहिँ के कस्तो छ भन्दा छिमेकमा कस्तो छ अनि बाँकी विश्वमा कस्तो छ भनेर हामी हेर्छौँ नि त्यहाँका अभ्यासहरूलाई, त्यहाँका प्रवृत्तिहरूलाई। तपाईँले अघि भन्नुभयो जस्तो अब एउटा कुनै छापा अथवा एक वा दुई चारवटा छापा हेरेर बिहानको दिनचर्या सुरु गर्ने चाहिँ एउटा प्रचलन रहिआएको त्यो चाहिँ हराएर अब इलेक्ट्रोनिक मिडिया भनेपछि यो अनलाइनबाट हेर्ने यसरी चाहिँ समाचारहरूको अब समाचार सेवा नरहेर एउटा चाहिँ उपभोग्य वस्तु जस्तो हुँदै गयो क्या, त्यो बिक्रीको वस्तु हुँदै गयो। हेर्दै जाँदाखेरि यस्तो भएको, कसैलाई यो दोष दिने कुनै क्षेत्र विशेषलाई अथवा उसलाई भन्ने होइन कि तर संसारमै यो प्रवृत्ति आयो। तर अब सूचना प्रविधिमा आएको एउटा परिवर्तन, एउटा सुधार, त्यसले एक हदमा चाहिँ नि नयाँ नयाँ मञ्चहरू, तपाईँले भन्नुभएको जस्तो सामाजिक सञ्जालहरू जुन अहिले ट्विटर भयो, फेसबुक भयो, इन्स्टाग्राम भयो, यी सबैको चाहिँ माध्यमहरू छन्, यी चौतारीहरू मान्छेहरूलाई उपलब्ध भएका छन्। र व्यावहारिक रूपमा भन्यो भने त हरेक मान्छेले त्यो ट्विटरको एउटा चाहिँ ह्यान्डल प्रयोग गरेर पत्रकारिता आफै गर्न सक्छ। तर अब आफैले गर्ने आफैले पढ्ने हुँदाखेरि के हुने हो थाहा छैन। ए अनि त्यसपछि के भने हरेक व्यक्ति त अब पत्रकार हुन त सक्दैन, त्यो किन हुन सक्दैन भने त्यसको चाहिँ नि एउटा केही न केही शैक्षिक पृष्ठभूमि, एउटा तालिम, एउटा अभ्यास, एउटा जिम्मेवारी बोध, यो समर्पणको भाव, यावत कुराहरू त्यहाँ गाँसिएका हुन्छन्। त्यसको लेख्ने तरिका, जस्तो अब समाचार लेख्दाखेरि अखबारको लागि लेख्दा एक किसिमको भाषा शैली हुन्छ, रेडियोमा तपाईँहरू बोल्नु हुँदाखेरि अर्को किसिमले प्रस्तुत हुन्छ, पुरा चाहिँ नि तथ्यहरू, विवरणहरू, जानकारीहरू उही भए पनि प्रस्तुतिका शैलीहरू फरक हुन् र प्लेटफर्महरू होइन मञ्चहरू चौतारीहरू फरक हुन्। तर जानुपर्ने सन्देश त चाहिँ नि सार्वजनिक सरोकारका कुराहरू चाहिँ नि प्रभावित भइराख्नु पर्ने र त्यो ग्रहण गर्ने पक्षले पनि फेरि त्यसलाई चाहिँ नि कुन हदमा स्वीकार गर्यो गरेन अथवा त्यसमा के प्रतिक्रिया जनायो त्यो पनि थाहा पाउने तत्कालै। अब त्यस्तो किसिमको प्रविधिहरू आयो, यो राम्रो कुरा हो। तर अब यहाँ चाहिँ के भने अन्यल पनि थायो यो सँगसँगै। अब दशौं माध्यमबाट पाउने चिजहरू मध्ये कुन चाहिँ तथ्यको नजिक छ, कुन तथ्य र सत्यको नजिक छ भन्नै गाह्रो भयो। त्यसैले अखबारमा छापिया कुरा पत्याउने अथवा अनलाइनको त झन् कुरै भएन भन्छन् मान्छेले, अनलाइनको कुरा त झन् आधिकारिकता भएन किनभनेदेखि कुनै छापामा निस्किएको मुद्रित भएर आएको मान्छेले पढेर त्यसलाई पुष्टि गर्ने, भेरिफाई गर्ने चाहिँ नि अवसर भएन। जस्तो भन्छौँ नि हामीहरू पहिले कि अहिले पनि हो, जस्तो रेडियोमा दिएको खबर चाहिँ नि अनि अखबारमा पढेपछि मात्रै पहिले कानबाट सुनेको कुरा अहिले आँखाले हेरेर पुष्टि गर्ने, त्यो मानवीय चरित्र हो, स्वभाव हो। अब त्यस्तो गर्ने कुरामा नै रणभुल्ल भए धेरै किसिमको माध्यमहरू आउँदाखेरि मान्छेहरू अल्मल्लिए र त्यसको फाइदा उठाएर त्यस्तो व्यवसायमा लागेका मान्छेहरूले चाहिँ गलत किसिमका काल्पनिक समाचारहरू, जुन फेक न्युज भन्ने शब्दावली यो विगत 5-7 वर्षमा खास गरी अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएको अवधिभर चाहिँ नि खुब चल्तीमा आयो। उहाँले चाहिँ नि उहाँको अमेरिकाको दुईटा प्रसिद्ध अखबारहरू वासिङटन पोस्ट, न्युयोर्क टाइम्स अनि सिएनएन यो टेलिभिजन सबलाई चाहिँ यो फेक न्युजका स्रोतहरू हुन्, कल्पित समाचारका स्रोतहरू हुन् भनेर चाहिँ नि आरोप लगाएको अवस्था, उनीहरूलाई त्यो सञ्चार माध्यमहरूलाई आफूले आफूलाई बचाउ गर्नमै थुप्रो समय खर्च गर्नु परेको अवस्था पनि सिर्जना भएको छ। अब मैले उदाहरण अमेरिकाको किन दिएको भने अमेरिका जस्तो विकसित र हामीले चाहिँ नि एउटा आदर्श विभिन्न सन्दर्भमा मान्ने लोकतान्त्रिक पद्धति भएको देशको त हालत त्यस्तो छ भने अब अन्यत्र त्यसको प्रभाव सकारात्मक त पर्ने कुरै आएन, उही नकारात्मक छ मूलमै स्रोत एउटा कोणबाट हेर्दा।
अब अर्को एउटा सन्दर्भ पनि म जोडिहाल्छु,
के होला
हजुर, अर्को एउटा सन्दर्भ जोड्छु, जस्तो संसारभरिका संचार माध्यमहरू अथवा अहिले उदाइरहेका सामाजिक प्लेटफर्महरूको फेसबुककै कुरा गर्दा, अब फेसबुकले कति कमायो आफ्नो ठाउँमा छ होइन, अब एउटा विश्वकै धनाढ्यहरूको सूचीमा पुगिसकेका छन् संचार माध्यम संचालकहरू। अनि नेपाल जस्तो देशमा के छ भने पत्रकारहरूले न्यूनतम सुविधा पनि पाएनन्, तलब सुविधा पनि पाएनन्, एउटा ठूलो खाडल छ एउटा संचार माध्यम संचालन गर्ने व्यावसायिक दृष्टिकोणबाट हेर्दा र यता पेसागत दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ नेपाल मात्रै एउटा यस्तो देश होला जहाँ पत्रकारहरू पीडित छन्, कम पैसा पाउँछन्, जहाँ बडाबड छ अन्य ठूला संचार गृहहरूमा र जो सक्षम छ उसले चाहिँ त्यही अनुसारले चाहिँ सुविधाहरू तलब सुविधाहरू चाहिँ प्राप्त गर्न सक्दछ। किन यो खाडल देखिन्छ विकासोन्मुख देशहरूमा, विशेष गरी संचार माध्यम मोटाउने र संचार कर्मीहरू चाहिँ दुम्लाउँदै जाने, यो एउटा अहम प्रश्न छ नि नेपाली पत्रकारिता क्षेत्रमा।
एकदम सही सान्दर्भिक प्रश्न हो र यो कारण सान्दर्भिक के पनि अर्थमा भने यो आजको 3 दिनपछि चाहिँ नि राष्ट्रिय पत्रकारिता दिवस पनि आउँदैछ, जुन नेपालको जेठो जीवित पत्रिका गोर्खा पत्रको प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस को रूपमा चाहिँ नेपालमा 2073 सालदेखि त्यसको चाहिँ सन्दर्भ ल्याइएको छ, मनाउने गरिएको छ। त्यो पनि आउँदै गरेको सन्दर्भमा तपाईँले भन्नुभएको कुरा सही हो र अघि मैले अलिकति त्यसमा चाहिँ सन्दर्भ कोट्याउने पनि प्रयास गरेँ, के भने यो प्रकाशन गर्ने चिजहरू चाहिँ नि के भने सेवा नभएर सूचना चाहिँ सेवा नभएर त्यो चाहिँ के भने उपभोग्य वस्तु सेवा सेवा त सेवा कस्तो भने जस्तो ब्याङ्किङ सेवा भने जस्तै अब चाहिँ नि हवाई सेवा भने जस्तै सेवा त सेवा तर के भने त्यो पैसा कमाउने सेवा उपभोग्य वस्तु जस्तो भयो जस्तो भनौँ अखबार त सेवा मात्रै भएन एउटा आकारमै देखिन्छ छापामा निस्किएर छापिएर बाहिर आएको हुन्छ अब त्यो त्यो चाहिँ सञ्चालन के हुन लाग्यो भनेदेखि सेवा भावले भन्दा पनि मुनाफा कमाउने उद्देश्यले लगानीकर्ताले गरेको लगानी को आधारमा चलेको भयो त्यसमा गुणस्तर के छ कस्तो चिज छ जस्तो के भने खानेपानी संस्थाले वितरण गरेको पानीको त बरु चाहिँ नि कस्तो कति लेभलको दूषित पदार्थ प्रयोग गरेको छ प्रयोग हुन पुगेको छ पसेको छ भनेर पत्ता लगाउन सकिन्छ तर आजका छापाहरू हेर्नुहोस् ठुल्ठुलो सञ्चार गृहबाट निस्किने छापाहरू हेर्नुहोस् त्यसमा कति प्रदूषण चाहिँ छिरेको छ समाचारको बिचबिचमा विचारको बिचबिचमा कसरी प्रदूषणहरू छिरेको छ त्यो छुट्याउने त्यो पत्ता लगाउने त्यसलाई चाहिँ नि कारवाही गर्ने त्यसलाई अनुचित काम गर्नेलाई दण्डित गर्ने उचित काम गर्नेलाई पुरस्कृत गर्ने एउटा चाहिँ नि सिलसिला पनि बसेको छैन एउटा अर्को चाहिँ नि तपाईँले भन्नुभयो कि न्यूनतम तलब ज्यालादार ज्यालामा काम गर्ने मान्छे ज्यालादारी पाउनु पर्यो नि काम नगर काम गरेको बापतमा पाउने पारिश्रमिक पनि उचित नपाउने न्यूनतम जुन तोकिएको छ त्यो पनि नपाउने पाएको पनि आधा पाउने आधामा पनि महिनौसम्म अड्काउने हुँदाखेरि मान्छे भोग भोगै मर्छ कि मर्दैन त्यसैले यो कुराहरू चाहिँ नि नाफा कमाउने उद्देश्यले लगानी गर्ने साउजीहरूबाट चाहिँ सम्भव छैन त्यसैले यसमा चाहिँ एउटा सामान्य टालटुले किसिमको नीति बनाएर हुँदैन कि एउटा व्यापक रूपमा चाहिँ शल्यक्रिया गरेर यसको अध्ययन गरेर यसलाई चाहिँ सम्बोधन गरिहाल्नुपर्नेछ नत्र भने नेपालको पत्रकारिता नेपालको प्रेस जगत त्यसै टाक्सिएर जानेछ र चाहिँ नि जो चाहिँ नि मान्छेहरू लगानी गरेको भरमा विभिन्न किसिमको राजनीतिक प्रभावहरू अरू किसिमको अनुचित दबावहरू लगाएर त्यो चाहिँ नि आफ्नो अनुकूल चल्ने एउटा माध्यम मात्रै रहन दिने त्यो सार्वजनिक सूचनाको माध्यम हुन नदिने त्यस्तो स्थिति आउने डर छ त्यसैले यसमा चाहिँ सजग हुनुपर्ने सरकारवाला भन्नाले सरकार
त आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौं वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीसँग सन्दर्भ प्रेस स्वतन्त्रता दिवस पनि रहेको छ ध्रुवजी म अलिकति समसामयिक सन्दर्भहरूलाई पनि जोड्न चाहन्छु यहाँसँगको यो सम्वादको क्रममा अब पछिल्लो विषय भनेकै यो कोरोनाले अब कस्तो प्रभाव पारेको छ समाजमा कति समस्याहरू छन् होइन कसरी यसलाई सरकारले चाहिँ नियन्त्रण गर्ने प्रयास गरिरहेको छ नागरिकको भूमिका के अब अहिले हामी एक प्रकारले निषेधाज्ञा अभ्यास गरिरहेका छौँ देशका अधिकांश भागहरूमा निकै चुनौतीपूर्ण एउटा चाहिँ पेचिलो विषय बन्दै आएको छ र पछिल्लो पटक विज्ञहरूले के पनि भनेका छन् भने यो दोस्रो भेरिएन्ट मात्रै होइन तेस्रो चौथो र पाँचौं भेरिएन्ट पनि आउन सक्छ यो कोभिड भन्ने जुन भाइरस विकास भएर यसको विस्तार भइरहेको छ त्यसले गर्दा यो एक दुई वर्षको मात्रै योजनाले पुग्दैन अब यसमा राज्यले सरकारहरूले विश्वभरि नै एउटा नयाँ रणनीति तय गर्नुपर्छ भनेर यस्ता विचारहरू पनि आइरहेका छन् अब कसरी हामी चाहिँ यो संकटबाट मुक्त हुन सकौँला सक्रियता कहाँ कहाँ आवश्यक देखिन्छ यतिखेर
अब यो त एउटा के भने दुःखका साथ भन्नुपर्छ कि प्राथमिकताहरू चाहिँ नि अहिले के भइदियो भने अब कोभिडको विभिन्न भेरिएन्ट प्रजातिको कुराहरू आइराखेको छ पहिलो भन्दा दोस्रो खतरनाक दोस्रो भन्दा तेस्रो खतरनाक हुने तेस्रो लहरहरू आउँदाखेरि झन् के होला भन्ने खालको कुराहरू एकातिर आइरहेछ भने अर्कोतिर के भने पहिलो प्राकृतिक अथवा एउटा कुनै किसिमले आएको प्राकृतिक ढङ्गले नै आएको एउटा विपद थियो भने त्यो पछि चाहिँ नि म्यान मेड भने मानव निर्मित मान्छेले नै लापरवाहीले गर्दाखेरि त्यो चर्किँदै बिग्रिँदै गएको भन्ने एउटा अध्ययनहरूले त्यो देखाइराखेको देखिन्छ विश्वभरिको अब यो विश्वको कुनै पनि देश भनौँ न अप्रभावित रहेको स्थिति छैन तर राम्रो नीति लिएर प्रयास गरेर प्राथमिकताहरू निर्धारण गरेर तयारी गरेर त्यसलाई सम्बोधन गरौँ भनेर लाग्यो भने हुँदो रहेछ जस्तो हामीले फेरि घुमी फेरि त्यहाँ अमेरिकाको उदाहरण हेऱ्यौँ भने डोनाल्ड ट्रम्पको समयमा उहाँले चाहिँ यो चाइना भाइरस भन्ने हो यो केही पनि होइन, यसको लागि चाहिँ यो मुखौटो लाउनु पनि पर्दैन, होइन मास्क लाउनु पनि पर्दैन, केही पनि होइन भनेर लापरवाही गरिदिनाले मान्छेहरू भत भत मरे अमेरिकामा। त्यति गैर जिम्मेवार काम भयो, त्यहाँ चाहिँ कुनै किसिमको खोप विकास गर्ने, यो गर्ने त्यो गर्नेतिर ध्यानै गएन, सरकारको चाहिँ प्राथमिकता नै परेन। त्यसले गर्दा 5 लाखभन्दा बढी मान्छे त अमेरिकामा मरेको त हामीले अस्ति नै आँकडा आयो। तर अब नयाँ प्रशासन आएपछि नयाँ शैलीमा जाँदाखेरि खोप लगाएर अहिले चाहिँ नि एउटा जनसङ्ख्याको ठुलो भागलाई चाहिँ नि एउटा संरक्षण दिइसकेको अवस्था छ। र अब ठाउँ हेरिकन त्यहाँ अमेरिकाको सन्दर्भमा भनिरहेको छु मैले, त्यो मास्क नलाए पनि हुने एउटा सीमित सन्दर्भमा त्यस्तो हुँदै क्रमशः चाहिँ नि एउटा वातावरण सहज गराउने प्रयास भइरहेको छ, त गरे हुँदो रहेछ। अब हामी कहाँ चाहिँ दुःखको कुरा के भने, राजनीतिक छिना झप्टी को सत्तामा को जाने अथवा त्यहाँबाट कसलाई पन्छाउने र को स्थापित हुने, यो तरिकामा यो प्रक्रियामा यो छिना झप्टीमा लागिरहेको अवस्था छ। एउटा सम्बोधन प्राथमिकताको आधारमा गर्नुपर्ने स्वास्थ्य सम्बन्धी कुराहरू त स्वास्थ्य मन्त्रालयले निकालेका विज्ञप्तिहरू हेऱ्यो भनेदेखि ल अब यहाँ अस्पतालहरूमा बेड छैन, शैयाहरू भरिए, अब हामी के गर्न सक्दैनौँ भनेर एउटा चाहिँ जिम्मेवारीबाट पन्छिन खोजेको अवस्था जस्तो देखिन्छ। यसले हेर्दाखेरि त हामी विकराल अवस्थामा पुगिरहेका छौँ। यसको वैकल्पिक चाहिँ नि ऊ हुनुपर्छ क्या व्यवस्था सरकारले तत्काल भनौँ न, हुन त हृदेश त्रिपाठीजी स्वास्थ्य मन्त्रीले होइन हामीले हात उठाएको छैनौँ, हामी जिम्मेवारीबाट पन्छिया छैनौँ भनेर त भन्नुभयो, त्यो त्यतिसम्म भन्नु पनि एउटा आश्वस्त पार्नु हो, तर कामले चाहिँ त्यो हुनलाई धेरै बाँकी छ। 1000 बेडको अस्पताल एकाएक रातारात बन्ने त कुरा आउँदैन, तर बनाउँछु भन्नुभयो उहाँले। म के देखिरहेको छु भने हामीसँग चाहिँ नि एउटा सरकार सिंहदरबारमा बसेको सरकारले राम्रोसँग यो परिस्थितिको सम्बोधन गर्ने गरिकन संयन्त्रहरूलाई क्रियाशील गराएको अवस्था देखिएन। जनसाधारण त्यति सन्तुष्ट छैनन्। जनस्तरबाट भएको यो असन्तुष्टिलाई विचार गरेर यसलाई त के भने तात्कालिक आकस्मिक रूपले चाहिँ आइपरेको समस्या जस्तो गरेर भए पनि ज्यान जोगाउने कुरा नै प्राथमिकतामा पर्छ भनेर अब हामीसँग भएको जुन सेनाको प्रहरीको चाहिँ नि जनशक्ति छ त्यसलाई परिचालन गरेर पहिलो कुरा चाहिँ नि जस्तो विपद व्यवस्थापन भनेको बाढी आउँदा भुइँचालो आउँदा मात्रै लाउने होइन कि यो अहिलेको परिस्थितिमा पनि ती शक्ति जनशक्ति र साधनहरूलाई उपयोग गर्नु पर्यो र त्यो साधन स्रोतहरू थपि पनि दिनु पर्यो। त्यो गर्यो भने चाहिँ काम लाग्छ। अब त्यतातिर ध्यान छैन, ध्यान चाहिँ अर्कैतिर सत्ताको खेलको सेरोफेरोमै छ। त्यसैले दुःखका साथ भन्नुपर्छ कि यो हामी बडा जटिल अवस्थामा छौँ। नागरिकहरूले पनि यो कुरा बुझ्नुपर्छ। सरकारबाट पाउने संरक्षणको दावी गर्न छोड्नु त भएन, तर आफू सजग हुने आफू सतर्क हुने कुरा पनि फेरि उत्तिकै महत्वपूर्ण देख्छु।
हजुर, अब सन्दर्भ जोड्दै जाँदाखेरि भनौँ न कहीँ न कहीँ राजनीतिकै सन्दर्भ जोडिन्छ। अन्त्यमा म सोधिहालौँ, जसरी अहिले अहिले चाहिँ एउटा स्वास्थ्य संकट काल नै लगाएर यो स्थितिमा सबैको एकाग्रता हुनुपर्ने ठाउँमा पनि पछिल्लो समयमा देखिएका यी राजनीतिक अङ्कगणितका खेलहरू यो कति लम्बिएलान् र यसले यो स्वास्थ्य जन नागरिकको स्वास्थ्यको हक प्राप्त गर्ने जुन अधिकारलाई कति पर धकेल्ला, कति जोखिमपूर्ण स्थिति संक्षेपमा अन्त्यमा?
अब जोखिमपूर्ण स्थिति छ यो कुरा महसुस गरेर अब सरकारमा बस्नेहरूले कि आफू गर्न सक्नु पर्यो कि अर्काको लागि ठाउँ छोडिदिनु पर्यो, नहुँदाखेरि यो जिम्मेवारी बोध नभएको अवस्था भयो भने पनि कन्फ्युजनमा राखेर जनताको सुरक्षा, जीव धनको सुरक्षा, पहिलो जीवको सुरक्षा, धनको पनि कुरो भएन, जीवको सुरक्षा गर्ने काममा लाग्नलाई यो काम गरिआएका अभ्यस्त भएका सेना प्रहरी संयन्त्रहरू चाहिँ अब आवश्यकता हेरी आफै पनि क्रियाशील हुनुपर्छ। सरकारबाट सिंहदरबारबाट आदेश आएको छैन, कहिले आउँछ तहिले गर्छौँ भन्दा त हजारौँ हजार मान्छेको ज्यान गइसकेका हुन्छ। त्यसैले यो कुराहरूमा चाहिँ अब लास्ट होप भनेको तिनै संयन्त्रहरूबाट चाहिँ केही पहल हुन्छ कि भन्ने मात्रै।
हजुर, धेरै धन्यवाद छ ध्रुवरी अधिकारीजी, आजलाई समय यति नै रह्यो, फेरि पनि संवादको क्रम जारी रहनेछ। हार्दिक धन्यवाद यहाँलाई।
धन्यवाद छ, श्रोताहरूलाई पनि अभिवादन छ।
आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। हामी समसामयिक सन्दर्भलाई जोडेर कुराकानी गर्दैथ्यौं वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीसँग। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।